नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। अन्तरसंवादमा हामी समसामयिक विषयमा कुराकानी गर्ने गर्दछौं। कोरोना संक्रमणको जोखिम अत्यधिक बढ़दै गएको विज्ञहरूले औंल्याएका छन्। मुलुकका कतिपय स्थानमा समुदाय स्तरमा संक्रमण सरेको अर्थात क्लस्टर अफ केसेस देखिएपछि जनस्तरबाट सतर्कता र सजगता अपनाउनु पर्ने र सरकारी स्तरबाट आवश्यक कड़ाईका साथ पीसीआर परीक्षणलाई तीव्रता दिनुपर्ने विज्ञहरूको जोड़ छ। पछिल्लो 24 घण्टामा 6 जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि अझै यो नियन्त्रण बाहिर जाने हो कि भन्ने खालका आशंकाहरू पनि व्यक्त भइरहेका छन्। कतिपय स्तरबाट सरकारले पछिल्लो विकसित परिस्थिति आकलन गरी आजदेखि काठमाडौँ उपत्यका सहित बढ़ी जोखिमपूर्ण रहेका क्षेत्रमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ भने सार्वजनिक कार्यक्रमहरूमा कड़ाई गरेको छ। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्क्रिया गरी समुदाय स्तरमा नफैलिसके पनि जोखिम भने बढ़दै गएको जनाएको छ। अन्तर्क्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण साझा शत्रुका रूपमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले कोरोना विरूद्ध एकताबद्ध भएर लड्नुपर्नेमा जोड़ दिनुभएको छ। आजको अन्तरसंवादमा हामी कोरोनाको पछिल्लो अवस्था, सरकारी प्रयास र आम सर्वसाधारणले गर्नुपर्ने उपायहरूका विषयमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल। मन्ज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
पछिल्लो समयमा कोरोना संक्रमण फैलने क्रम उच्च भएर गएको देखिएको छ। यसलाई लिएर विभिन्न खालका आकलनहरू पनि भइरहेका छन् कि सरकारका तर्फबाट हालसम्म भइरहेका प्रयासका विषयमा पनि समीक्षा गरेर अब आगामी नयाँ खालका रणनीतिहरू, कार्यक्रमहरू र कड़ाईका कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो भन्ने खालका आवाजहरू उठिरहेका छन्। सरकारले के कसरी सोचिरहेको छ यसमा?
पहिलो कुरो त हामीले पहिले जुन खालको संक्रमण बढिराखेको थियो त्यसलाई एक खालको व्यवस्थापन गरेर करिब त्यो चाहिँ क्रमशः घट्दो अवस्थामा ल्याएका थियौँ र पछिल्लो केही दिनदेखि यो मात्रा चाहिँ तपाईँले भन्नुभयो जस्तो क्रमशः बढिराखेको छ। हामी 100 हाराहारीमा आएको ठाउँमा अहिले 411 चाहिँ पुगेको छ र हिजो एकपटक जोखिममा रहेको, प्रकट भएको र समाधान गरेका ठाउँहरूमा नै अहिले अझ पहिलेको भन्दा स्तर उन्नतिका साथ यो भाइरल चाहिँ आक्रामक ढङ्गले अगाडि बढेको देखिन्छ। जस्तै वीरगन्ज लगायतका ठाउँहरू यसको उदाहरणको रूपमा हामीले लिन सक्छौँ र यसलाई नियन्त्रण गर्नका लागि सरकारको तर्फबाट हामीले जे पहलहरू गरिरहेका छौँ, पीसीआर टेस्टको दायरालाई बढाउने कुरा हामीले गरेका छौँ, नाकाहरूमा स्वाब कलेक्सन गर्ने र त्यस परीक्षण गर्ने, समाजमा यो सर कि सरेन भन्ने कुराका लागि ऱ्यान्डमली स्याम्पल गर्ने खालका कामहरू पनि एकातिर हामीले गरेका छौँ भने सम्माननीय प्रधानमन्त्रीज्यूको आयोजनामा हामीले विज्ञहरूसहित अरू राजनैतिक दलको नेताहरूसहितको छलफल र त्यसपछि यो रोगका विरुद्ध सामूहिक भावका साथ जानुपर्छ भन्ने परिस्थिति निर्माण गर्ने कुराका लागि पनि यो बीचमा हामीले जोड दिएका छौँ र विज्ञहरूको परामर्शमा अहिले जे कामहरू भइरहेका छन् त्यसलाई अझ थप सशक्त र प्रभावकारी बनाउनका लागि हामीले हिजोदेखि लागू हुने गरी जोर बिजोर प्रणालीको कुरा नियन्त्रण गर्नको निम्ति सम्बन्धित ठाउँलाई सिल गर्ने कुरा यस्तो खालको कामहरूलाई पनि हामीले अझ प्रभावकारी बनाउने काममा लागेका छौँ। अहिले एकदमै धेरै ठुलो चिन्ता चासो भएको र अलिक बेसी अस्तव्यस्तता रहेको भनेको चाहिँ वीरगन्जमा छ र त्यहाँ हाम्रो डिजी साहबको नेतृत्वमा 8 डक्टरहरूको टोली पनि हामीले त्यहाँ पठाइसकेका छौँ र त्यहाँ यो पछिल्लो पटक हामीले मेसिन अटो मेसिनहरू जोड्ने खालको कामले सम्बन्धित फिल्डमा नै पीसीआर परीक्षणको दायरालाई बढाउने र त्यो छिटो रिपोर्ट दिने खालको व्यवस्थामा एकातिर गरेका छौँ भने जनशक्तिको अभाव भएको ठाउँमा पनि केन्द्रबाट हेर्ने र अरू साधन स्रोत र अरू कुराको अभाव नहोस् भन्ने कुरामा पनि सरकारको तर्फबाट हामीले ध्यान दिएका छौँ। त्यो खालको पहल प्रयत्नमा चाहिँ हामी जुटिरहेका छौँ।
मन्ज्यू, अब जसरी यहाँले अहिले उल्लेख गर्नुभयो कि हामी करिब करिब 100 हाराहारीमा पुगिसकेका थियौँ, एउटा नियन्त्रण उन्मुख हाम्रो चाहिँ व्यवस्था त्यतातिर गइरहेको थियो कि अब हामी क्रमशः नियन्त्रणतिर जान्छौँ कि भन्ने अवस्था देखिँदै थियो, अचानक फेरि बढ्यो र यहाँकै शब्दमा 411 यो 24 घण्टाको बीचको यो दरमा हामी पुग्यौं। यसमा हामी भनौँ न जसरी हामीले लकडाउनलाई खुकुलो पार्यौँ अथवा चाहिँ हामी कहाँ अलिकति संक्रमणको दर घट्यो अलिसम्म अब चाहिँ अब आर्थिक व्यवस्थाहरू आर्थिक चाहिँ गतिविधिहरू जनजीवनको सहजताको सन्दर्भ शिक्षण संस्थासम्म पनि हामीले अब सञ्चालन गर्ने कि भन्ने खालका योजनाहरू ल्याइरहेको बेलामा जुन खालको यो समस्या आयो अब आज आएर या हिजो यहाँले चाहिँ सम्पादकज्यूहरूसँग अन्तर्क्रिया पनि गर्नुभयो अब यो बीचमा हामीले समीक्षा गर्दाखेरि कहीँ कतै हामी चुक्यौँ सरकारका अलिकति हामी चाहिँ नियन्त्रण थोरै हामी छोड्दाखेरि त्यसले अझै अलिकति भयावह स्थिति ल्यायो भन्ने अवस्थामा पुग्यौं कि होइन अब यो क्रमशः छोड्दै गर्दा यो अवस्था आउन सक्छ भन्ने हाम्रो पूर्व आकलन थियो भन्ने अवस्था हो।
पहिले जेठ 25 गते हाम्रो विज्ञहरू सहितको हाम्रो आकलनमा परिस्थिति चाहिँ अलि बेसी नकारात्मक भयो भने साउनको अन्तिम हप्तासम्म अथवा भदौ 2 गतेसम्म पुग्दाखेरि 91,000 पोजिटिभ केसहरू हामीले चाहिँ सामना गर्नुपर्ने हुन सक्छ र त्यो मध्यम स्तरको विकास भयो भने पनि त्यो 39,000 पुग्छ भन्ने हाम्रो प्रक्षेपण थियो। त्यसको तयारीका साथ हामीले काम गरेका थियौँ र भदौ पहिलो हप्ताको सुरुसम्म पुग्दाखेरि हामी चाहिँ करिब 18,000 हाराहारीमा त्यसलाई सीमित राख्न पुगेका थियौँ अथवा हाम्रो मध्यम स्तरको विकास क्रमको पनि हामी मध्य बिन्दुमा नै हामीले त्यसलाई नियन्त्रण गर्ने कुराका लागि एक हदसम्म सफलतै पाएका थियौँ भनौँ। तर अब लकडाउन एकदम लामो समयसम्म रहने त्यसले गर्दा जनजीवनलाई अस्त व्यस्ततामा ल्याउने असहज हुने रोजगारीहरू गुम्ने सामाजिक रूपमा चाहिँ मनोवैज्ञानिक रूपले पनि मान्छेहरूमा विभिन्न खालका असरहरू पर्ने बाहिर विदेशमा रहनुभएकाहरू पनि यो अप्ठ्यारो बेला एकचोटि राष्ट्रमा पुगौँ भनेर उहाँहरूको उत्कृष्ट चाहनाको कारणले गर्दा बाहिरबाट पनि मान्छेहरू आउने यो कारणले गर्दाखेरि र पहिले चाहिँ हाम्रो एक ढङ्गले यो कोरोना संक्रमण कसरी फैलिन्छ हिउँदमा अलि फैलेला बर्खा लागेपछि गर्मीमा यो अलि नियन्त्रण हुन्छ भन्ने खालको एक खालको प्रचार पनि थियो तर त्यो नभइकन अहिले चाहिँ हिउँद बर्खा दुवैमा चाहिँ यो झन् पछि झन् शक्तिशाली बन्दै आएको छ। यसले गर्दा हामीले हिजो प्रक्षेपण गरेको अङ्कमा यो पुगेको छैन। त्यो हिसाबले हेर्दा अहिले पनि हामी त्यसलाई रोक्ने नियन्त्रण गर्ने कुरामा एक हदसम्म सफलतै प्राप्त गरेका छौँ। तर अहिले यो साउनको पहिलो हप्ताको अन्त्यदेखि आजसम्म आइपुग्दाखेरि जुन खालको फेरि पुनरावृत्ति भएर क्रमशः यो बढ्दै गएको छ र हिजो जुन जुन ठाउँमा बेसी आक्रामक थियो त्यही ठाउँमा चाहिँ अहिले फेरि यो दोहोरिएर आएको हुनाले त्यसलाई थप कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा नै हामी केन्द्रित भएर अहिले लागिराखेका छौँ र यसलाई नियन्त्रण गर्ने खालको कुरामा अब यो लकडाउन हिजो गरियो त्यसले गर्दा त्यही कारणले मात्रै भन्दा पनि त्यो एउटा प्रयत्न थियो। हामीसँग अर्का विकल्पहरू पनि थिएनन् त्यसले गर्दा सामाजिक दूरी कायम गर्ने र अरू मान्यताको हिसाबमा लकडाउनले पनि बहुत ठुलो सहयोगै पुर्यायो। आम बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले यो कष्टकर जीवन सहेर भए पनि कोरोनाको विरुद्धको लडाइँमा जुन ऐक्यबद्धता साथ दिनुभयो त्यो प्रति म नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तर त्यसले मात्रै अब यो लामो अवधिसम्म अहिलेसम्म भ्याक्सिन तयार भइसकेको छैन यो रोग कहिलेसम्म जान्छ भन्ने कुराको यकिन विश्वमा अहिलेसम्म कसैले गर्न पनि सकिएको छैन। त्यसले गर्दा एउटै मोडालिटीबाट मात्रै जाँदाखेरि झन् समाजमा चाहिँ त्यसले भय कष्ट मात्रै निम्त्याउने भएको हुनाले हामीले हाम्रो दैनिक जीवनलाई पनि यही कोरोनाको बावजुद पनि हामीले हाम्रा दैनिक जीवनहरूलाई पनि कसरी व्यवस्थित गर्ने र मूलत हामीले यो रोगको विरुद्ध लड्ने कुराको निम्ति सोसियल डिस्टेन्स कायम गर्ने अथवा सामाजिक दूरी कायम गर्ने मास्क लगाउने र सेनिटाइजर अथवा साबुन पानीले हात धुने अथवा सरसफाइमा ध्यान दिने यो खालको कुरालाई हामीले बार बार अपिल पनि गरेका छौँ। नेपाली जनताले साथ पनि दिइरहनु भएको छ तर एउटा निसन्देह हामी कहाँ कस्तो खालको प्रवृत्ति रहेको देखिन्छ भने कोरोना आउनुभन्दा पहिले कोरोनाको बारेमा जुन खालको भय आतंक समाजमा आयो त्यसले मान्छेहरूमा एक खालको भय टेरर खडा गर्यो। त्यसले गर्दा कोरोना को उच्च जोखिमप्रति मान्छेहरूमा चाहिँ कोरोना आउनुभन्दा पहिले एक खालको सावधानी जस्तो देखियो तर पछि जब हामी कहाँ प्रकट हुँदै गयो बढ्दै गयो हजारौँको संख्यामा चाहिँ यो हुँदै गयो त्यसो भएपछि र अब चाहिँ दैनिक जीवन खुल्यो भनेपछि यो कोरोना चाहिँ खासै केही होइन रहेछ कि भन्ने खालको व्यवस्था बुझाइ वा अब लकडाउनमा यति लामो समयसम्म अप्ठ्यारो परिस्थितिमा बसियो भने अब यो लकडाउन खुकुलो भएपछि त हिजोकै स्थितिमा पुगियो भनेर यो हामीले तय गरेको प्रोटोकलहरू चाहिँ फलो नगर्ने त्यसले गर्दा यो अलि हामीले गरेको लापरवाही खालका हाम्रा व्यवहारहरूले पनि हामी आफै जोखिममा परिराखेका छौँ भन्ने कुरालाई हामी सबैले आफ्नो आफ्नो ठाउँबाट बुझाउनु पर्ने खालको एउटा परिस्थितिमा पनि हामी पुगेका छौँ।
मजुर अब जस्तो हामी कहाँ जुन चाहिँ कोरोनाको संक्रमण देखिएको थियो भाइरसको जुन हामी कडाईका कुरा गर्थ्यौँ कि यो कडा भाइरस हो अथवा यो अलिकति सामान्य भाइरस हो भन्ने सन्दर्भमा पछिल्लो समयमा अलिकति यो भाइरस चाहिँ कडा हुँदै गएको छ भनेर विज्ञहरूले भनिरहनु भएको छ। मृत्यु हुने जुन दर छ 0.27%, अब यो पनि बढ्दै गएको चाहिँ अब हिजो मात्रैको यदि चाहिँ उदाहरण हेर्ने भने 6 जनाको मृत्यु भयो। अब यो बढ्दै जाने देखिन्छ, यसलाई कसरी आकलन गरिएको छ कि होइन? विगतमा हामीले जुन चाहिँ एउटा अनुमान गरेका थियौँ, जस्तो यहाँले भन्नुभयो कि 39,000 चाहिँ 91,000 सन्दर्भ, त्यो त्यसमा हामी पुगेनौँ, तर भोलिको दिनमा अझै भयावह हुन जाने चाहिँ अवस्थाप्रति हामी कतिको सचेत छौँ?
यसमा मुख्य रूपमा मलाई अहिले पनि के लागिरहेको छ, कस्तो लागिरहेको छ भने हिजो एक समय थियो कि यो चाहिँ बाहिरबाट आएका व्यक्तिहरूमा नै आम रूपमा संक्रमित भएका व्यक्तिहरू आउने र त्यो संक्रमितबाट आएका व्यक्तिहरूबाट अरूमा नसरोस् भन्ने कुराको निम्ति सावधानी अपनाउनु पर्ने, त्यति अपनाउँदाखेरि पनि हामीले हाम्रो समाजलाई हामी अलि बेसी सुरक्षित भएको एउटा स्थिति थियो। र तपाईँ हामीले हेर्दाखेरि 20-40 वर्षसम्मको समूह चाहिँ एकदमै अत्याधिक सङ्ख्यामा प्रभावित भएको जस्तो देखिन्थ्यो, तर त्यसले तुलनात्मक रूपमा यो चाहिँ अलि बेसी रोग क्षमतासँग लड्न सक्ने शक्ति चाहिँ उहाँहरूसँग अलिक बेसी थियो। अब अहिले अलि पछिल्लो दिनमा आएपछि चाहिँ यो बाहिर विदेशबाट उडेर पनि आयो, बाहिरबाट हिँडेर पनि आयो र एकपछि अर्को क्रमशः आउँदा आउँदै अब संक्रमित भएको व्यक्तिहरू आउने, त्यसलाई हामीले हाम्रो विधिबाट फलोअप गर्दा गर्दै पनि समाजमा रहने, अब कयौँ बाहिरबाट आउनुभएको पोजिटिभ साथीहरू हुनुहुन्छ होटल क्वारेन्टिन भनेर राख्यो, अब होटलमा चाहिँ यो पर्यटक आए जस्तो गरेर सबैतिर घुमिदिने एउटा अनुशासनमा नबस्ने, यस्ता कतिपय कारणले गर्दाखेरि र बिस्तारो हामी चाहिँ यो 60 वर्षको हाराहारी र त्योभन्दा प्लस भएको ग्रुपमा र मूलत अरू विभिन्न रोगले आक्रान्त भएका नागरिकहरूमा पनि यो रोग चाहिँ अब काहीँ अस्पतालबाट, काहीँ सामाजिक ठाउँहरूबाट, काहीँ यात्राबाट, काहीँ एकअर्काबाट अर्काको प्रोग्राममा जाँदा यो विभिन्न कारणले गर्दाखेरि रोग सरो र अब संक्रमितहरूको बिचमा यो रोग पुग्ने खालको कुराको कारणले गर्दा जोखिम चाहिँ हिजोभन्दा अलि बढेको छ र मलाई लाग्छ यो पछिल्लो अवधिमा जुन खालको मृत्यु सङ्ख्या चाहिँ हामी कहाँमा अनपेक्षित रूपमा चाहिँ बढेको छ, यसको पछाडिको मूलभूत कारण चाहिँ यो हो र अब यसलाई अझ बेसी ध्यान दिँदै स्वास्थ्य सावधानी अपनाउने खालको कुराको निम्ति हामीले हाम्रो परीक्षण दायरालाई एकातिर समाजमा गएको नगएको भन्ने कुरो बुझ्नका लागि रेन्डम स्याम्पल गर्ने कुरालाई पनि अगाडि बढाएका छौँ, बाहिरबाट यहाँ आउने खालको कुरा जोखिममा भयो भन्ने हिसाबले हामीले चाहिँ नाकामा काठमाडौँ उपत्यकाभित्रका र खासका सहरका नाकाहरूलाई पनि हामीले त्यो ढङ्गले व्यवस्थित गरेका छौँ भने अहिले पछिल्लो दिन चाहिँ अरू रोगबाट संक्रमित भएर अस्पतालमा बसिरहनु भएको 60 वर्षभन्दा माथिकोलाई चाहिँ हामीले हाम्रो पिसिआर परीक्षणको विधिमा पनि ल्याउने र समयमै यो रोग लागेको नलागेको भन्ने कुराको बारेमा थाहा पाउन सकियो भने उहाँहरूको स्वास्थ्यको बारेमा अझ बेसी हामीले केयर गर्न सक्छौँ भन्ने खालको नीतिका साथ नै अहिले हामीले काम गरिरहेका छौँ।
आदरणीय श्रोता, कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको देखिएको छ। पछिल्लो 24 घण्टामा 6 जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि यसले नियन्त्रण बाहिर जाने हो कि भन्ने आशंकाहरू जन्माइरहेको छ। यसबीचमा सरकारले पनि परीक्षणको दायरा बढाउने लगायतका विभिन्न कार्यक्रम अगाडि सारेको छ भने सीमा नाकाहरूमा कडाई गरेको छ। यिनै विषयमा आज हामी अन्तरसंवादमा कुराकानी गर्दैछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल। मन्जु, जस्तो अब हामीले विगतमा पनि सीमा नाकाहरूमा निकै कडाई गर्यौं, जसको परिणाम यहाँले अघि उल्लेख गरिसक्नुभयो निकै राम्रो देखियो जुन आकलन गरिएको थियो कि यतिसम्म जाला भनेर त्यो पनि गएन त्यो एउटा सन्तोषजनक अवस्था थियो तर पछिल्लो समयमा सीमा नाकामा कडाईको व्यवस्था हुँदाहुँदै पनि कडाई हुन सकेन मानिसहरू चाहिँ हुरहुरी आए भन्नेसम्मका कुराहरू आएका छन् अब त्यसै गरी अब नाकाहरूकै सन्दर्भमा पनि चाहिँ अब उपत्यका प्रवेशमा जुन खालको हामीले सामान्यतया एउटा कडाई चाहिँ गरेकै हो विभिन्न मापदण्डहरूका कुराहरू पनि गरेकै हो तर ती मापदण्डहरू पनि फलो भएनन् ती मापदण्डहरू अनुसरण गरिएनन् भन्ने कुरा छ यो सीमाको र नाकाको सन्दर्भमा सरकारको दृष्टिकोण के हो त्यहाँ हामी चुकेकै हो
पहिलो चाहिँ पहिले अब मूलत नाका भन्नाले यहाँ भारतबाट आउने नेपाली दाजुभाइ दिदीबहिनीहरूकै कुरा हो र पहिलो एक झमट यो महामारीको चरण सुरु भइसकेपछि एकलट उहाँहरू आउनुभयो बन्दाबन्दीको व्यवस्थाको बीच पनि हामीले धेरै व्यक्तिहरूलाई चाहिँ व्यवस्थापन गऱ्यौँ ठुलै सङ्ख्यामा आउनुभयो त्यसले छिटफुट असरहरू र केही मात्रामा कोरोना संक्रमित आउने खालको कुरो र यहाँ फैलिनका निम्ति मुख्य एउटा त्यो कारण त बन्यो त्यो त जगजाहेरै छ त्यो व्यवस्थालाई हामीले क्रमशः सेटल गर्ने खालको कामहरू गर्दै गर्दै गइसकेपछि अहिले पछिल्लो दिनमा तपाईँ हामीले देख्न भोग्न सबैले अनुभूत गर्न खोजेको कुरा के हो भने जतिखेर संसदबाट हामीले राष्ट्रिय सहमतिका साथ नेपालको नक्सा पास गऱ्यौँ र त्यो पछि भारतबाट आउने नेपालीहरूको सङ्ख्या चाहिँ एकदम उच्च दरमा रह्यो करिब एक हप्ताभित्र 2,00,000 बेसी व्यक्तिहरू चाहिँ आउनुभयो त्यतिखेर हाम्रोमा मात्रै होइन कि छिमेकी मित्र राष्ट्र भारतमा पनि लकडाउनको स्थिति थियो त्यति हुँदाहुँदै पनि भारतका विभिन्न क्षेत्रबाट विभिन्न राज्यहरूबाट नेपाली दाजुभाइ दिदीबहिनीहरू 10,000 सजिलै आउने खालको वातावरण बन्यो त्यहाँ आइसकेपछि नेपालमा भित्रिने खालको कुरालाई पनि स्वाभाविक छ कि हामीले अप्ठ्यारो परेको बेला नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो मातृभूमिमा फर्किने अधिकारलाई हामीले सरकारको तर्फबाट सम्मान गर्यौँ
हजुर त्यो त थियो एउटा सरकारको जानकारीमा भएको स्थानीय सरकारहरूसँग पनि जानकारीमा भएको प्रयासहरू अब पछिल्लो दिनमा चाहिँ लुकी छिपी जुन ढङ्गले आउने जुन क्रम भयो र कतिपय सन्दर्भमा
भन्दैछु त्यो कारणले गर्दा क्वारेन्टिनहरू र अरू हाम्रा व्यवस्थापनहरू चाहिँ अस्तव्यस्त बने त्यसले गर्दा क्वारेन्टिनको विषयमा पनि धेरै प्रश्नहरू उठ्यो परीक्षणको बारेमा पनि धेरै कुरा उठ्यो त्यसलाई हामीले सम्हालिसकेका छौँ र अब पछिल्लो दिन अहिले लकडाउनको अवस्था त भारततिर पनि छँदैछ नाकाबन्दीको अवस्था हुँदाहुँदै पनि जुन सङ्ख्यामा आउनुभएको छ हामीले पछिल्लो पटक भारतबाट आउने व्यक्तिहरूको सन्दर्भमा सिमानामा होल्डिङ क्वारेन्टिन बनाउने र त्यहाँ परीक्षण गरेर पिसिआरको रिपोर्ट नेगेटिभ आयो भने स्थानीय क्वारेन्टिनसम्म पुर्याउने पोजिटिभ आयो भनेदेखि उपचारको व्यवस्थामा सम्बन्धित ठाउँबाटै संलग्नतामा लाने र बाहिरबाट प्लेन चढेर आउनुभएको दाजुभाइ दिदीबहिनीहरूको हकमा 5 दिन राज्यले तोकेको क्वारेन्टाइन त्यो होटल व्यवस्थापन पनि हुनसक्छ अरू सार्वजनिक क्वारेन्टाइन पनि हुनसक्छ होम क्वारेन्टाइन पनि हुनसक्छ त्यसमा चाहिँ हामीले 5 दिन राखेर रा, 5 दिनपछि परीक्षण गर्ने र परीक्षणमा नेगेटिभ रिजल्ट आयो भने उहाँहरूलाई स्थानीय क्वारेन्टिनसम्म पुर्याउने र पोजिटिभ आयो भनेदेखि चाहिँ आइसोलेसन सेन्टर अथवा अस्पतालको उपचार सेवाबाट उहाँहरूलाई चाहिँ सेवा दिने भन्ने नीति अवलम्बन गरेका छौँ र त्यही अनुसार नै हामीले अहिले काम गरिराखेका छौँ
सम्पादकहरूसँगको हिजोको अन्तर्क्रियामा यहाँले भन्नुभएको छ कि करिब हामी 6,00,000 संख्यामा परीक्षण गर्ने पीसीआर परीक्षण गर्ने हाम्रो लक्ष्य छ कार्यक्रम छ अहिलेसम्मको स्वास्थ्य मन्त्रालयको हिजो साँझसम्मको तथ्याङ्कमा 4,12,953 परीक्षण भइसकेका छ त्योमध्ये 21,390 संक्रमित र 15,156 निको भएका छन् निको भएको संख्या पनि निकै उच्च छ हाम्रो यद्यपि अहिले अब हामी पीसीआर परीक्षणको सन्दर्भ र क्वारेन्टाइनको सन्दर्भ जहाँ अब विद्यालयहरूमा क्वारेन्टाइनहरू राखिएको थियो त्यो ती चाहिँ हटाइएको छ अब पीसीआर परीक्षणको दायरा चाहिँ वृद्धि गर्ने सन्दर्भमा उपत्यकामा पनि विभिन्न 14 अस्पताललाई अब केन्द्रका रूपमा तोकिएको छ उपत्यका बाहिर पनि त्यस्तै खालका विभिन्न कार्यक्रमहरू त आएका छन् अब यो पीसीआर परीक्षणको जुन दायरा बढाउने सन्दर्भ छ अथवा संख्या बढाउने सन्दर्भ छ यो कसरी कार्यान्वयनमा आउँछ र क्वारेन्टाइनहरू अब व्यवस्थापन कसरी हुन्छन् अब विद्यालयहरूमा त छैन त्यो
ठिकै प्रसङ्ग उठाइदिनुभयो कि सम्मान्य प्रधानमन्त्रीज्यूले संसदमा बोल्दाखेरि पनि र देशवासीको नाममा सम्बोधन गर्दाखेरि पनि उहाँले अहिले प्रारम्भिक रूपमा जनसङ्ख्याको 2% परीक्षण गर्ने भनेर सम्बोधन गर्नुभएपछि हामीले त्यो 2% भनेको 6 लाख हुन्छ र त्यो 6 लाखको परीक्षणको तयारीमा हामी जुटेका छौँ र त्यतिसम्मको सामग्रीहरू व्यवस्थापन गर्नेदेखि सबै हामीले हाम्रो कार्यतालिकामा राखेर त्यसको व्यवस्थापन गरिसकेका छौँ र अघि तपाईँले भन्नुभयो जस्तो 4,12,000 हामीले गरिसकेका छौँ र यति 6 लाख पुगेपछि हाम्रो जिम्मेवारी पुरा भयो भन्ने अर्थमा हामीले बुझेका छैनौँ। त्यतिखेर सम्मान्य प्रधानमन्त्रीज्यूको तर्फबाट जुन कुरा घोषणा भयो त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यतिखेरको परिस्थितिमा हामी 6 लाखको परिकल्पना गरेर गर्दै आएका छौँ भने अब यो केसहरू कुन ढङ्गले बढ्छ कसरी जान्छ भन्ने कुरालाई पनि हेरेर यसलाई चाहिँ दैनिक रूपमा वृद्धि गर्दै हामी जान्छौँ। हिजो हामीसँग ल्याबहरूको परीक्षण गर्न सक्ने क्षमता पनि कम थियो त्यसले गर्दा प्रतिदिन हामीले सुरुमा त एक दुईबाटै गएका थियौँ पछि हामी 2-3 हजारमा पुगेका थियौँ। असार 15 हामीले 10 हजार पुर्याउने भनेर भनेका थियौँ र हामीले त्यो 10,783 रिपोर्ट पनि दिइसकेका छौँ र अहिले चाहिँ हाम्रो ल्याबहरूको क्यापेसिटीको हिसाबले भन्ने हो भने हामीले 18,000 माथि प्रतिदिन चाहिँ यो पिसिआर परीक्षण गर्न सक्ने क्षमता हामीले वृद्धि गरेका छौँ। त्यसको आधारमा राष्ट्रलाई आवश्यकता पर्दाखेरि यो सङ्क्रामक रोगहरूले माग गरेको र क्षेत्र विस्तार गर्दा त्यतिसम्म पर्डे जान सक्ने क्षमता हाम्रो भएको हुनाले हामी चाहिँ त्यतिसम्म सहज ढङ्गले गर्न सक्छौँ। त्यसका निम्ति हाम्रो आन्तरिक जनशक्तिको कुरा, त्यहाँदेखि स्वाब कलेक्सन गर्ने मेकानिजमको कुरा, अस्पतालहरू तोकेर त्यहाँ राख्ने कुरा, सङ्क्रमितहरू धेरै हुँदाखेरि राख्ने ठाउँको अभाव हुन्छ कि भन्ने खालका पनि जिज्ञासाहरू पनि बाहिर उठेका छन्। त्यसमा अस्पतालहरू, सार्वजनिक ठाउँहरू, आइसोलेसन सेन्टरहरू निर्माण गरेर हामीले यी सबै कुराको चाहिँ अभाव पूर्ति गर्नलाई हामी लागिरहेका छौँ।
मन्जु, अब करिब करिब हामी अन्त्य अन्त्यमा छौँ। आम सर्वसाधारणको अहिले के जिज्ञासा छ भने अब जोखिम बढ्यो, अब दिनमै 6 जना मान्छेको मृत्यु हुन थाल्यो, अब सरकार पक्कै पनि कडा हुन्छ, सरकारले कडा चाहिँ हुने संकेत पनि दिएको छ, आजदेखि नै जोर बिजोर पनि अब लागू भयो, अन्य अब कार्यक्रमहरूमा पनि कडाई गरिएको छ, अब लकडाउनै गर्छ कि भन्ने खालको एउटा आशंकाहरू छन्। अब कतिपय सन्दर्भमा होइन यो साउन 25 चाहिँ लकडाउन हुन्छ भन्ने खालका हल्लाहरू पनि बाहिर निकै आएका छन्। सरकारको तयारी के छ?
सरकार रोगप्रति कडा, जनताप्रति एकदम नरम, त्यो नीतिका साथ नै हामी अगाडि बढ्छौँ। तर यसमा हाम्रो एउटै मात्रै आम जनसमुदायसँग मन्त्रालयको तर्फबाट, सरकारको तर्फबाट, हामी सबैको तर्फबाट के हामी अनुरोध गर्न चाहन्छौँ भने सामाजिक दूरी कायम गर्ने कुरा, मास्क अनिवार्य लगाउने कुरा, आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्ने कुरा, 60 वर्षभन्दा माथि यो वा त्यो प्रकारले कुनै न कुनै रोगबाट आक्रान्त हुनुभएका व्यक्तिहरू, 10 वर्षभन्दा तलका केटाकेटीहरू अति आवश्यक कामभन्दा बाहेक घरबाट बाहिर ननिस्किनु भएर सहयोग गर्ने खालको कुराको निम्ति र पसलहरू विभिन्न ठाउँमा जाँदाखेरि दैनिक जीवन बिताउनका निम्ति गर्नुपर्ने कामहरू अवलम्बन गर्दाखेरि पनि हाम्रो स्वास्थ्य मन्त्रालयको तर्फबाट अहिले नेपाल सरकारले जारी गरेका प्रोटोकलहरूलाई फलोअप गरेर त्यसलाई कडाइका साथ जीवनमा लागू गर्नको निम्ति हामीले आफ्ना आफ्ना ठाउँबाट सहयोग गर्न सक्यौँ भने आफ्नो स्वास्थ्य पनि सुरक्षित राख्न सक्छौँ, आफ्नो परिवारलाई पनि सुरक्षित राख्न सक्छौँ र यो सँगसँगै राष्ट्रको पनि सुरक्षा गर्न सक्छौँ। यसले विश्व महामारीको लडाइँलाई पनि हाम्रो ठाउँबाट चाहिँ पराजित गर्नका निम्ति सहयोग पुग्छ भन्ने मलाई लाग्छ।
भनेको अब अहिले तत्काल लकडाउनको तयारी छैन,
लकडाउन सम्बन्धित धेरै देखिएका ठाउँमा हामीले चाहिँ त्यसलाई अलिक कडाई व्यवस्थित गर्नुपर्ने पनि हुनसक्छ। तर लकडाउन मात्रै एउटै विकल्प हो र जनतालाई दुःख दिउँ भन्ने खालको मनसाय होइन। अब महामारी चाहिँ एकदमै उच्च जोखिमका साथ आयो भने त्यसलाई नियन्त्रण गर्न के उपायहरू हुन्छन्, भरसक सर्वसाधारण नागरिकहरू को सेवा प्रवाहलाई अवरुद्ध नगर्ने गरेर जनजीवनलाई अलिक सहज बनाउन सक्ने खालको वातावरण बनाएर यो रोगका विरुद्ध पनि नियन्त्रण गर्नुपर्छ भन्ने ठाउँमा चाहिँ हामी लागिरहेका छौँ।
मन्जु, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको देखिएको छ मुलुकका कतिपय स्थानमा समुदाय स्तरमा संक्रमण सरेको अर्थात क्लस्टर अफ केसेस देखिएपछि जनस्तरबाट सतर्कता र सरकारी स्तरबाट आवश्यक कडाईका साथ पीसीआर परीक्षणलाई तीव्रता दिनुपर्ने विज्ञहरूको माग छ पछिल्लो 24 घण्टामा मात्र 6 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ आजको अन्तरसंवादमा हामी यिनै विषयमा केन्द्रित थियौं आजको निर्धारित समय सकिएको छ प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रेग्मी बिदा हुन्छु हवस्त नमस्कार।